अतिथि देवो भव।
नमस्कार अनि हार्दिक स्वागत छ अतिथि देवो भवमा, म राजेन्द्र पौडेलको। यति बेला तपाईँ सुनिजितिन्छ विजय एफएम 101.6 सुनिराख्नु भएको छ। कार्यक्रम अतिथि देवो भवमा हामी एकजना अतिथिसँग अन्तरङ्ग कुराकानी गर्ने गर्छौँ। आजको कार्यक्रममा मैले अतिथि बनाएको छु राष्ट्रिय सहकारी महासङ्घका सञ्चालक एवं नेप्सुनका महासचिव चन्द्रप्रसाद ढकाल। सुरुवातमा म उहाँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। सर, स्वागत छ तपाईँलाई अतिथि देवो भवमा।
धन्यवाद।
आराम हुनुहुन्छ?
ठिक छ।
दिनचर्याहरू कसरी बितेका छन्?
यही हो, सहकारी क्षेत्रमा लागियो। सहकारी क्षेत्रमा लागिसकेपछि कुनै न कुनै कार्यक्रमहरूमा अब दैनिक जस्तो इन्भल्भमेन्ट भइन्छ। संयोगले अहिले रिभ्यू मिटिङ, नारायणी क्लस्टरको रिभ्यू मिटिङमा तपाईँसित अहिले भुमैमा भेट हुन पाइयो। यसै गरी दिन दैनिक चलिरहेको छ।
नेप्सुनको महासचिव हुनुहुन्छ, राष्ट्रिय सहकारी महासङ्घको सञ्चालक पनि हुनुहुन्छ। यो एउटा पद, यो दायित्व पनि, जिम्मेवारी पनि अत्यन्त ठुलो, र यो छाता सङ्गठनमा तपाईँ आबद्धता भइराख्दाखेरि तपाईँ कुन ठाउँबाट यो ठाउँमा आइपुग्नु भयो यो कुरा पनि बुझ्न मन लाग्यो। त तपाईँको सुरुवातमा म बाल्यकालतर्फ जान्छु। तपाईँको जन्म कहाँ भयो, बाल्यकाल कहाँ बित्यो?
पाल्पा देउराली, साबिक देउराली गाविस भन्छ, त्यहाँ 4 नम्बर वडामा डम्मकमा म जन्मे। त्यही अर्को वडा नम्बर 3 रहेको मेरो मामा घरमा बसेर मैले ककरा पढेँ गुरु मार्फत। त्यसपछि मेरो बुटवलमा आएर स्कुलिङ लाइफ सुरु भयो। मैले 1 क्लासदेखि नै बुटवलमा पढेँ र बुटवलबाट एसएलसी गरिसकेपछि, अझ त्यसमा एसएलसी गर्ने बेलामा म बिचमा 2 फेरि पाल्पामै भएर जनता माविबाट मैले एसएलसी गरेको हो। त्यो सक्ने बित्तिकै मैले नेपाल ल कलेज काठमाडौँमा आएर मैले मेरो कानुनी शिक्षा मैले नेपाल कलेज ल कलेजबाट बिएल त्यतिखेरको 3 कोर्स थियो, अरू थिएन त्यतिखेर, त्यहीँबाट मैले बिएल गरेँ। र बिएल गर्ने क्रमसित सँगसँगै बिस्तारै हाम्रो बसाई नवलपरासीतिर बुवा यतातिर बस्ने भएको भएर सर्यो। त्यसै क्रममा विभिन्न क्षेत्रमा लाग्ने क्रममा सहकारी क्षेत्र, हामी कर्मचारीको हिसाबले सहकारीमा इन्भल्भमेन्ट भइयो। हामीले त्यतिखेर यातायात क्षेत्रको संस्था यातायात मजदुर कोष भन्ने थियो, मैले जहाँ काम गरेँ त्यसभित्रका कर्मचारीहरूको सहकारीभित्र इन्भल्भमेन्ट हुँदा हुँदै त्यहीँबाट प्रतिनिधित्व गरेर मैले नेप्सकुनको लेखा समितिको सदस्यमा म पुगेँ। र लेखा समितिको सदस्यमा म पहिलो पटक नै निर्वाचित भइसकेपछि र नेप्सकुनमा काम गर्दा रहँदा बस्दा सहकारी समुदायभित्रको सहकारी बढी चिरस्थायी हुन्छ। अघि पनि भने, म नवलपरासीमा हामी माइग्रेट भइरहँदाखेरि नवलपरासीमा रहेको ग्रामीण बचत तथा ऋण सहकारी संस्था, त्यसमा म सुरुवात कालदेखि नै इन्भल्भमेन्ट भएँ। दोस्रो पटकदेखि म ग्रामीणबाट प्रतिनिधित्व गर्दै मेरो आफ्नो सहकारी जीवन मैले बर्दघाटबाट, नवलपरासीबाट सुरुवात गरेँ।
तपाईँ कानुनको विद्यार्थी, न्यायको क्षेत्रमा पनि लाग्नुभयो?
छु, मैले न्यायको क्षेत्रमा म छु अहिले पनि। म त्यतिखेरकै तपाईँको 48-49 नै बिएलको एउटा अधिवक्ताको लाइसेन्स होल्डर हुँ, तर मैले पेसेवर रूपमा कम्प्लिटली प्र्याक्टिस चाहिँ गरिनँ। बिचमा मैले अलिकता यो प्राइभेट अफिसहरूमा काम गर्नु पऱ्यो आफ्नो विभिन्न कुराहरूले गर्दा, त्यसले गर्दा म प्रत्यक्ष रूपमा यो तपाईँको चाहिँ पेसाको हिसाबले मैले प्र्याक्टिस नगरेको भए तापनि म यसमा राम्रै जिज्ञासु छु र राम्रै आफूलाई चाहिँ तपाईँको साथ जानेका कुराहरू र आफूलाई परेका कुराहरू र साथीभाइहरूलाई यसको विषयमा मैले आफ्ना नलेजहरू, आफ्ना कुराहरू सेयर गर्दै आएको छु। म सिनियर अधिवक्तै हो।
कानुनको विद्यार्थी सहकारी क्षेत्रमा लाग्नुभयो, गाह्रो पऱ्यो कि परेन?
गाह्रो होइन, मलाई सजिलो गरायो यसले, किनभने सहकारी भन्ने बित्तिकै बिना अध्ययन सहकारीको व्यवसाय, सहकारीको प्रोफेसनलिजम चल्दैन। किनभने हामीले अरूलाई न्याय गर्ने र अरूलाई न्यायको बाटोहरू देखाउने र अरूलाई सामाजिक न्यायका कुराहरू बुझाउने तपाईँको चाहिने गरेर विषय गर्न सकेनौँ भने हामी आफू व्यवहारिक पनि हुन सक्दैनौँ र अव्यवहारिक मान्छेले सहकारी फ्रेन्डली हुनै सक्दैन। जो सहकारी फ्रेन्डली हुँदैन उसले नेतृत्व र लिडरसिप भन्ने कुरा धेरै टाढाको विषय हुन्छ। मलाई पहिलो नै तपाईँको तपाईँले सम्झाउनु भयो जस्तै गरी, म सायद अरू कुनै क्षेत्रमा म साइन्स पढेको हुन्थेँ भने अथवा नेपालीको शिक्षा पढेको हुन्थेँ भने अथवा अरू खालको चाहिँ पोलिटिकल साइन्स पढेको हुन्थेँ भने मेरो रुचिको विषय सहकारी नबन्न सक्थ्यो, जसले मलाई मेरो रुचिको विषय अन्त लाँदाखेरि तपाईँहरू जस्तो साथीहरू मार्फत म मेची महाकाली, तपाईँको साँच्चै भन्नुपर्दा झापादेखि चाहिँ कञ्चनपुर हामी महिनामा धेरैचोटि चाहिँ नि गएर विभिन्न यस्तै कार्यक्रममा पुग्नुपर्छ, जसका कारणले हामी होल देशभरिका सहकारी कर्मीसित एउटा परिचित हुन सकेका छौँ। यो अवसर मैले पाउँदैन थिएँ होला सायद।
तपाईँ न्याय पढ्नुभयो अथवा भनौँ कानुन पढ्नुभयो, आफ्नो जीवनलाई न्याय गरेको अनुभव भएको छ?
आफ्नो जीवनलाई भन्दा पनि म सकेसम्म मेरो आफ्नो कारणले अरूलाई अन्याय गर्ने काममा त म इन्भल्भमेन्ट छँदै छैन र मैले न्याय पाएँ कि पाइनँ भन्ने कुरामा सामाजिक न्याय चाहिँ मैले आत्मसन्तुष्टि गरेको छु, पाएको अनुभूति गरेको छु। अरू कुनै खालको तपाईँ हामीले भने जस्तै अरू खालका कुनै कसीमा चाहिँ म मलाई प्रयोगी परेन, मैले पाएको कुरा मेरो लागि पर्याप्त हो कि होइन, मैले किन पाइनँ भन्ने खालको त्यो प्रश्न राखेर म हिँड्दै हिँडिनँ, आफूलाई यसैभित्र सन्तुष्ट गरिराखेँ। त्यसले गर्दा चाहिँ मैले आफूलाई अन्याय भएको अनुभूति पनि गरेका छैन र मैले अरूलाई अन्याय गर्ने विषय मात्रै होइन कल्पना पनि गरेका छैन।
अहिले जुन नेप्सकुनमा तपाईँ महासचिव हुँदै गर्दा र यहाँ छिर्दै गर्दा लेखा समितिमा छिर्ने सुरुमा भन्नुभयो र तपाईँले यातायात मजदुरबाट आफ्नो सहकारीमा चाहिँ पाइला टेक्नुभयो, त्यो बेलाको जुन तपाईँको सक्रियता थियो, देशको अवस्था, सहकारीको अवस्था कस्तो थियो बताइदिनुहोस् न।
हामी क्रिएटिभै मान्छे हो, 54-55 सालतिर तपाईँलाई लाँदैछु मैले। 53-54 सालमा सहकारी ऐन आइसकेपछि मैले अघि पनि भने रोजगारीको क्रममा म जहाँ इन्भल्भमेन्ट भएँ त्यो क्षेत्रमा म रहँदाखेरि ऐन सहकारी ऐन आयो र सहकारी ऐनको प्र्याक्टिस हुने क्रम थियो। हामी पनि बसेको ठाउँमा सहकारीलाई किन हामीले प्र्याक्टिस नगर्ने भनेर हामीले त्यतिखेर भएका तपाईँको यातायात क्षेत्रमा काम गर्ने चाहिने गएर तमाम साथीहरूको बिचमा हामीले यातायात मजदुर बचत तथा ऋण सहकारी संस्था भनेर हामीले दर्ता गऱ्यौँ, जसको नेतृत्व नै मैले आफूले गरेँ र त्यसको नेतृत्वको क्रममा प्रतिनिधित्व भएको हो। त्यसले गर्दा त्यतिखेरको विषय चाहिँ रोजगारीको अवसरमा रोजगारीमा संलग्न साथीहरूको बिचको सहकारी थियो भने मैले आफूलाई सहकारीको मर्म नेप्सकुनमा बस्ने बित्तिकै जब बुझेँ, अब सहकारी भनेको यो विषय भन्दा पनि समुदाय केन्द्रित सहकारीको सस्टेनेबिलिटी अथवा त्यसको चाहिने गएर अर्थ र त्यसले चाहिँ आफूले गरेको योगदानको मूल्याङ्कन समुदाय केन्द्रित सहकारीमा हुन्छ भनेपछि त मैले ठ्याक्कै त्यहाँबाट आफूलाई डाइभर्सन गरेर अफिस मात्रै डाइभर्सन गरेन, मैले मेरो सहकारीसितको डाइभर्सन गरेर त्यसपछिको नेतृत्व मैले लगभग 55-56 सालदेखि नेतृत्व मैले समुदायमा आधारित सहकारीभित्र गएँ र अब त्यतिखेर मेरो रोजगारीको अवसरमा तपाईँको ह्यान्ड्स टु माउथ भनौँ न, हामीले एउटा आफ्नो साँझ बिहान सित जोडिएको विषय थियो। त्यो साँझ बिहानसित जोडिएको विषय पनि के थियो भने हामीलाई के शिक्षा प्राप्त भएको थियो भने आफूले सकेसम्म आफैले दुई पैसा कमाएर आफ्नो एजुकेसन प्राप्त गर्नुपर्छ र आफूले एजुकेसन प्राप्त गरिसकेपछि जे जस्तो दुःखसित भए पनि आफूले सानोतिनो पेसामा इन्भल्भमेन्ट भएर आफू र आफ्नो परिवारलाई सपोर्ट गर्नुपर्छ, तपाईँको हामी खाली बस्ने र तपाईँको चाहिने गरेर अरूलाई समस्या बन्ने खालको आदत हुनु हुँदैन भन्ने कुरा मेरो पढाइको विषय पनि त्यस्तै पऱ्यो, स्वाभिमानी हुने बानी पऱ्यो र सुरुमै सहकारीभित्र इन्भल्भमेन्ट भएर सामाजिक क्षेत्रमा काम गर्न थालेका कारणले आफ्नो कारणले अरूलाई बोझ बनेर जाने विषय हुँदै हुँदैन, सकिँदा मद्दत गर्नुपर्छ, नसकिँदाखेरि कम्तीमा चाहिने गएर समस्या चाहिँ गर्नु हुँदैन भन्ने मलाई आफूलाई त्यो सेटअप भइरहेको मानसिकताले गर्दा पनि मलाई हिजो सुरुवात गर्दाखेरिको जबको प्रकृति र अहिले पछिल्लो पटक चाहिने गएर मैले गरिरहेको कामको प्रकृति साँच्चै कल्पना गर्दाखेरि पनि अकल्पनीय फरक विषयलाई पनि मैले आफूलाई एडजस्ट नै गरेका छु।
अब नेप्सकुनमा हुनुहुन्छ, त्यस्तै गरेर राष्ट्रिय सहकारी महासङ्घमा हुनुहुन्छ र अन्य कहाँ कहाँ तपाईँ इन्भल्भ हुनुहुन्छ
प्रसङ्ग राखिहाल्नु। वास्तवमा मेरो अहिले पछिल्लो पटकको इन्भल्भमेन्ट भनेको मैले आफूलाई परिचय गराउँदाखेरि हुने इन्भल्भमेन्ट चाहिँ यिनै इन्भल्भमेन्ट हुन्, किनभने राष्ट्रिय सहकारी महासङ्घको सञ्चालक भनेको तपाईँलाई बताउँ मैले नेप्सकुन जुन केन्द्रीय बचत ऋण सहकारी सङ्घ जस्तै 20 केन्द्रीय सङ्घ मिलेर बनेको राष्ट्रिय सहकारी महासङ्घ हो। त्यसको कार्यक्षेत्र देशभरिको कार्यक्षेत्र हुन्छ, देशभरिको कार्यक्षेत्र मात्रै होइन कि तपाईँ हामीले भनेको 34,500 सहकारी संस्थाहरू भन्छौँ ती सबैको फेडरेसन महासङ्घ चाहिँ तपाईँको राष्ट्रिय सहकारी महासङ्घ हो। अब बचत तथा ऋण जुन केन्द्रीय सङ्घ नेप्सकुन भनेको बचत तथा ऋण सङ्घमा कारोबार गर्ने चाहिने गएर तपाईँको केन्द्रीय सङ्घ भएको हुँदाखेरि धन्नै 12,000-13,000 सहकारी संस्थाहरूको त्यो पनि फेडरेसन भनौँ न केन्द्रीय सङ्घ भएको नाताले अब त्यसको एक किसिमको जिम्मेवारी पद हुन त हामी भोलन्ट्री हौँ, स्वयंसेवी हौँ र पनि महासचिवको पद भनेको म भोलन्ट्री हुँ, म चाहिने गएर तपाईँको स्वयंसेवी हुँ भनेर तपाईँको हिसाब अगाडि नआइकन मुभ गर्दिनँ भन्ने हो भने त्यो पदमा चल्नै सकिँदैन, जसका कारणले गर्दा कार्यकारिणी खालको तपाईँको कामको प्रकृति भएको हुँदा यी दुईवटा पदमा बसेको पदको न्याय गर्न खोज्ने हो भने तपाईँले सुतेको समयभन्दा बाहेक तपाईँसित साँच्चै सोच्ने हो भने समय पनि हुँदैन। तर अब अरू पदका लागि पद हुने विषय चाहिँ त मैले भनिहालेँ तपाईँलाई, अब विभिन्न आफ्नो पेसा व्यवसायसित जोडिँदाखेरि कहीँ न कहीँ केही न केही सामाजिक क्षेत्रमा लाग्नुपर्छ। तपाईँलाई उदाहरणै दिएर भनौँ, म बिचमा सहकारीमा रहिरहेको बेलामा आध्यात्मिक क्षेत्र एउटा त्रिनेत्र आध्यात्म चिन्तन केन्द्र भन्ने एउटा संस्था छ जसमा मैले अहिलेभन्दा लगभग 4 वर्ष अगाडि म 5 वर्षको लागि अध्यक्ष भएको थिएँ. त्यो त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र भन्ने सामाजिक संस्था, आध्यात्मिक संस्था, सामाजिक कम आध्यात्मिक संस्था थियो, जसले तपाईँलाई सम्झना पनि होला. हामीले यो तपाईँको जति पनि आध्यात्मिक पीठहरू छन्, तपाईँको मन्दिरहरू छन् जहाँ जीर्ण अवस्थामा छन्, त्यसलाई चाहिँ हामीले सबै ठाउँमा जाँदै, हाम्रो टिम जाँदै त्यसलाई अवेरनेस गर्दै, सकेसम्म त्यहाँ कुनै एक्टिभिटिज गरेर त्यसलाई चाहिँ पुनः सुरुवात गर्दै गर्ने कामहरू हामी काठमाडौँ बेसमा, त्यतिखेर काठमाडौँ बस्थेँ, काठमाडौँ बेस गरियो. तपाईँलाई थाहा होला डोलेश्वर महादेव भनेर हामीले भन्छौँ, उत्तराखण्डको चाहिने गरेर जुन एउटा हामीले चाहिँ शिर तपाईँको चाहिने गरेर त्यसको भाग भन्छौँ, त्यसमा जतिखेर हामीले त्यो पहिलो भाग बच्चाई त्यतिखेर हामीले हाम्रो नेतृत्वमा चाहिने गरेर हामीले गऱ्यौँ. आज तपाईँले हेर्दाखेरि डोलेश्वर चाहिने गरेर, आज अर्को चाहिने गरेर पशुपतिको मन्दिर जस्तै तपाईँको देशकै एउटा चाहिने गरेर ठुलो ऊ छ, हामीले सुरुवात गरे हो. अनन्तलिङ्गेश्वर महादेव भन्छौँ, भक्तपुरमै रहेको चाहिँ त्यो एक किसिमले हामीले जाँदाखेरि हिजो जीर्ण अवस्थामा थियो, हामीले ती ठाउँमा बसेर भागवत गरेर तपाईँको त्यसको चाहिँ उजागर गऱ्यौँ. आज चाहिँ त्यहाँ नेपाल सरकारको सम्बन्धित क्षेत्रको बजेट परेर त्यहाँ ठुलो प्रोजेक्ट चलिराखेको छ, त्यहीँ सुनिराखेको छु मैले. नेपालको वृन्दावनको कन्सेप्टमा तपाईँको चाहिने गरेर एउटा कामहरू त्यहाँ सुरुवात हुने क्रममा छ, र मैले अब त्यसलाई आफ्नो जिल्ला आफ्नो वासस्थानको कुरा गर्नुहुन्छ भने त्यहीँ रहेको बेलामा तपाईँ बर्दगाडबाट भित्र छिर्नुभयो 7 नम्बर र 1 नम्बर वडाको सिमानामा, 7 नम्बरमा भने त्यहाँ त्रिनेत्रेश्वर महादेवको मन्दिर हामीले स्थापना गरेका छौँ 10 कट्ठा जग्गामा, जसलाई हामीले त्रिनेत्रेश्वर धाम भन्छौँ. त्यहाँ हाम्रो नवराजी धामको अध्यक्ष हुनुहुन्छ र म पनि त्यो धामको एउटा संरक्षकको हिसाबले, एउटा सल्लाहकारको हिसाबले म काम गरिरहेको छु. सामाजिक कुरा
हामीसँग समय छोटो छ, अब म अलिकति मात्र तपाईँको कुराकानी गर्छु. घरमा को को हुनुहुन्छ?
मलाई ठिक कुरा सोध्नु, मेरो बुवा हुनुहुन्छ, अस्ति भर्खर हामीले 7 गते उहाँको 84 पूजा गऱ्यौँ. मेरो मिसेस काठमाडौँ बस्छिन् र ठुलो छोरा र सानो छोरा काठमाडौँ बस्छ, कान्छु छोराले 9 क्लास पढ्छ, ठुलोले भर्खर पढाइ सम्पन्न गरेको छ. र अर्कोतिरको कुरा गर्नुहुन्छ भने मेरो भाइ, अब दुर्घटनाले गर्दा भाइ मसित लामो समयदेखि रहेन, भाइको परिवार र भाइको छोरा र छोरी पनि हामीसित सामूहिक परिवारकै रूपमा हामी बसेका छौँ.
जीवन के रहेछ?
जीवन भनेको जसित यात्रा गर्नुहुन्छ उसित रमाउन सक्नु पऱ्यो, र आफ्ना कारणले अरूलाई असहज गर्दिनँ भन्ने किसिमको चाहिने गरेर सोचसित जानुभयो भने अर्को दिन आएकै थाहा नपाउने गरी तपाईँको एउटा रमाइलो, आफूलाई चाहिने गरेर आत्मकेन्द्रित रमाइलो चाहिने गरेर छेड जस्तो अनुभूति हुँदैछ.
जीवन सफल भएको अनुभूति गर्नुभएको छ?
मैले असफल भयो भन्ने लागेको छैन. मलाई सफलताको कसी हजुरहरूले मूल्याङ्कन गर्ने कुरा हो, म आफूलाई असफल छु यहाँनिर भन्ने कुनै पल पनि फिल गरेको छैन.
आखिरमा जीवन सफल बनाउनुको लागि के गर्नुपर्ने रहेछ?
तपाईँले गर्ने नियमित तपाईँका कामहरू जो क्यालेन्डर काम छन् त्यो चाहिँ तपाईँले, मेरो लागि आधा घन्टा पनि यो समय फुर्सदको समय होइन भनेर कुनै न कुनै क्रिएटिभ काम तपाईँ जे सक्नुहुन्छ, जे मनमा लागेको छ, चाहे बसेर दुईजनासित बसेर सकारात्मक पद्धतिका गफै गर्नुभयो भने मात्रै पनि मलाई लाग्छ तपाईँलाई नलेज गेन हुन्छ होला. त्यसले गर्दा खाली पनि नबस्ने, निष्क्रिय पनि नहुने र व्यभिचारी कुराहरूको विषयमा कल्पना पनि नगरेर सबैलाई मेरो परिवारको सदस्य हो भन्ने सोचसित तपाईँ अगाडि बढ्नुभयो भने त्यो हुन सक्दाखेरि नै मलाई लाग्छ जीवनको अर्थ अरूले पनि बुझ्ने र आफूले पनि निद्रा लाग्ने. मजाले सुतेपछि सुतेर निद्रा चाहिँ औषधि खोज्ने र अर्थ खोज्नुभन्दा पनि सुत्ने बित्तिकै निदाउन सक्नु पऱ्यो नि, त्यही हो जस्तो लाग्छ मलाई.
समय दिनुभयो, धन्यवाद.
अवसरको लागि म यहाँहरूलाई कृतज्ञता व्यक्त गर्छु. ठुलो कुरो अवसर हो मलाई तपाईँको यो हाम्रो यो विजय एफएम मार्फत नवलपरासी, त्यसमाथि पनि विजय एफएम भन्ने बित्तिकै बिगु सहकारीको मोडल संस्था हो हाम्रो नेप्सकुनको नजरमा, तपाईँको त्यो मार्फत मलाई साक्षात्कार हुने र सिङ्गो सहकारीको परिवारभित्र र अन्य चाहिने सामाजिक परिवारभित्र मेरो आवाज र मेरो विचार सम्प्रेषण गर्ने जुन अनुमति तपाईँले दिनुभयो, तपाईँ लगायत तपाईँको मिडिया विजय एफएम र सम्पूर्ण सहकारी कर्मीहरूलाई यो 76 को शुभकामना.
हस्, धन्यवाद.
धन्यवाद. जय सहकारी.
आजका अतिथि हुनुहुन्थ्यो राष्ट्रिय सहकारी महासङ्घका सञ्चालक एवं नेप्सकुनका महासचिव चन्द्रप्रसाद ढकाल. भोलि फेरि अर्का नयाँ अतिथिको साथमा उपस्थित हुनेछौँ. प्राविधिक मित्र गगन गिरीलाई धन्यवाद. राजेन्द्र पौडेल बिदा हुन्छु. नमस्कार.